خوف خدا عشق مصطفیٰ، علم و عمل اصلاح معاشرہ، فکر شریعت و طریقت کا ہے مجموعہ مدنی مذاکرہ،
الحمدللہ رب العالمین، والصلاة والسلام علی خاتم النبیین، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، والصلاة والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ، والصلاة والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ۔ مکہ المدینہ کے رسالے ضیاء درود السلام پین نمبر 6 پر فرمان آخری نبی صلی اللہ علیہ وآلہ وسلم نمبر 20 ہے، جس نے کتاب میں مجھ پر درود پاک لکھا تو جب تک میرا نام اس میں رہے گا فرشتے اس کے لیے استغفار یعنی بخشش کی دعا کرتے رہیں گے۔ صلو علی الحبی صلی اللہ تعالی علی محمد۔ الحمدللہ 1442 نجری کے ماہ رمضان المبارک کی آج 14ویں شب ہے، مدنی مذاکرے کا سلسلہ ہے۔ آپ سوال کیجئے، رسول کا جواب وہ بھی بالصواب یعنی درست دے پاؤں یہ ضروری نہیں، بند پڑا تو عرض کرنے کی کوشش کی جائے گی، بھول کرتا پائے فوراً میری اصلاح فرمائے۔ مجھے بائیں شائیں کرتا اپنے موقع پر بلا وجہ اڑتا نہیں، شکریہ کے ساتھ رجوع کرتا پائیں گے انشاءاللہ الکریم۔
میرے لیے سنت کی بارگاہ میں یہ سوال ہے کہ نالین پاک والی ٹوپی کو دھویا کیسے جائے؟
تو پہننے سے پہلے سوچنا تھا، اب یہ کہ جائز تو ہے اس کا پہننا، لیکن احترام اس کا تھوڑا دشوار ہے، استنجا خانے میں بھی اس کو پہن کے جانا یہ بھی نہیں ٹھیک، دھونے کا پھر مسئلہ کھڑا ہوا۔ اب اس کا یہی ہے کہ کسی الگ سے برتن میں اس کو احترام سے دھوئے، اور اس کا پانی جو ہے یہ پھر چھت وغیرہ میں ایسی جگہ چھڑک دے دیواروں وغیرہ میں کہ سوکھ جائے، گملے میں نہیں ڈالا چاہیے۔ لوگ گملے میں ڈالتے ہیں اس طرح کا احترام کا پانی، یہ گملے میں تو گندگی ہوتی ہے، جہاں جس میں پھول وغیرہ لگاتے ہیں گملے، گھر میں ہوتے ہیں پھولوں کے گملے، ان میں ہمارے یہاں گوبر وغیرہ ہوتا ہے، تو یہ عام طور پر ناپاک ہوتی ہے، اس میں یہ پانی ڈالنا ٹھیک نہیں ہے، صرف سیوریج میں ڈالنا بھی ٹھیک نہیں ہے، اس کا ادب کرنا ہوگا۔ صلو علی الحبیب صلی اللہ علیہ وسلم۔
نسبت کی بارگاہ میرا سوال یہ ہے، سید کو زکات نہیں دے سکتے، لیکن اگر اس کی بیوی سید خاندان سے نہ ہو تو کیا اس کو زکات دیا جا سکتا ہے؟
شوہر بیوی کو زکات نہیں دے سکتا، اب سید شوہر بھی اپنی غیر سید بیوی کو، چونکہ بیوی کا رشتہ ہے نا، اس لیے زکات نہیں دے سکتا۔ ہاں وہ بیوی اگر حقدار ہے تو کسی کوئی اور زکات دے، جس کا زکات دینا اس کو جائز ہے تو وہ دے سکتا ہے، کہ سید سے نکاح کر کے وہ سیدہ نہیں بن گئی، وہ غیر سید ہی رہے گی، اولاد سید کہلائے گی کیونکہ وہ اولاد کی نسبت باپ کی طرف ہے۔ صلو علی الحبیب صلی اللہ علیہ وسلم۔
میں عثمان بول رہا ہوں، میرا سننے سے میرا سوال ہے کہ آپ نے کبھی کوئی تجارت بھی کی ہے کہ نہیں؟
میں نے تجارت کیوں نہیں کی، بچپن سے کی ہے تجارتیں، تو جیسے بھی تجارت اس کا بھلے کوئی چیز بیچنا تو تاجر ہی ہوتا ہے، بچپن میں آلو چھولے بھی بیچے ہیں، بہت کچھ بیچا ہے، سبزیاں بیچی ہیں، فروٹ بیچے ہیں، سب چھوٹے چھوٹے پیمانے پر، جو تاجر تو ہوا نا، تجارت کی ہے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔
بیٹھنے کا انداز، فٹنگ پوسچر، یہ بہت اہمیت کا حامل ہے۔ आमतौर पे कुछ जगहों पर तो इसकी बकायदा तरबियत होती है, गाइडलाइन दी जाती है, जैसे मोटरसाइकिल पर कैसे बैठना है, कंप्यूटर को इस्तेमाल कर रहे हैं तो फिर कैसे बैठना है, वैसे भी चलने में और बैठते वक्त किस तरीके से पोस्चर होना चाहिए। अगर स्लाउच हो, खम आया हो तो फिर उसके अंदर रीढ़ की हड्डी को नुकसान पहुंचने का खदशा रहता है। और फिर ये देखा जाता है कि इंसान जब बैठता है, खासतौर पे माँ बाप के सामने, पीर मुर्शिद के सामने या अपने से बड़ी उम्र के अफराद के सामने अपनी क्लास में बैठता है, तो उसका क्या तरीकाकार होता है। यहाँ पर अमीर अहलुसुन्नत की बारगाह में यह सवाल है कि हुजूर ये इरशाद फरमाइए कि बैठने का सही अंदाज क्या है। कभी कभार बैठते वक्त जो है इंसान इस चीज का ख्याल नहीं रखता और एक बेअदबी का सा समा बन रहा होता है, और कभी कभार कोई इंसान ऐसा होता है उस बेचारे को कोई तकलीफ होती है, वो किसी खास अंदाज से बैठ नहीं सकता, लेकिन हम ये उम्मीद कर रहे होते हैं कि ये इस खास अंदाज से बैठे, लेकिन अगर वो बैठेगा तो प्रॉब्लम हो जाती है। तो इस बारे में इरशाद फरमाइए कि बैठने का सही अंदाज कहाँ कैसे रखा जाए और एक इंसान अपनी इस आदत को कैसे दुरुस्त कर सकता है।
कुर्सियां हटा लो तो फिर मैं बताऊं, जहर कुर्सी पर तो बैठना और है अंदाज उसका, और जमीन पर बैठने का अंदाज और है। पहले लोग जमीन पर बैठते थे, अब कुर्सियों पर बैठते हैं, कोई कोई मजबूर हो अलग बात है, लेकिन अब तकरीबन सभी कुर्सियों पर बैठते हैं। प्यारे आका सल्लल्लाहु तआला अलैहि वसल्लम की तरफ जने जो बैठने के अंदाज हैं, एक तो है कि प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम अक्सर दो जानू, जिस तरह तहिया तो पढ़ने के लिए बैठते ना नमाज में, उस तरह किबले की तरफ मुंह करके, मुबारक मुंह, क्योंकि अपनी जियारत की किबले को गोया मतलब शरफ बख्श रहे, इस तरह आप की अक्सर बैठने का अंदाज होता। एक अंदाज ये होता कि दोनों घुटने खड़े करके, जिस चीज पर हम बैठे हुए अभी, तो वही चीज मतलब है, वो दो घुटने खड़े करके उकड़ू बैठना जिसको बोलते हैं, एहतिबा फरमाते ने दोनों ने, मैं बैठकर बता नहीं सकता आपको, यानी कि इस तरह दो घुटने खड़े करके वो तशरीफ फरमाते और अपने दोनों हाथों का, यानी कि दोनों पाओं को अपने हाथों के हल्के में ले लेते, इस तरह एहतिबा इसको बोलते हैं। तो ये अच्छा जो चार जानू बोलते हैं इसको, या चौकड़ी मारकर बैठना बोलते हैं, और हमारे मेमनी में पलाठी या पलाखी वाली ने वेनु या पलोठी बनाकर, ये मैं दीगर जबान वाले सुने, ये इस तरह बैठना जो है ना, ये भी सरकार सल्लल्लाहु अलैहि वसल्लम से साबित है, चार जानू बैठना या चौकड़ी मारकर जो बैठते हैं इस तरह, ये निशस्ते हैं सरकार सल्लल्लाहु अलैहि वसल्लम की है, मतलब जो मेरी मालूमात में है। तो सबसे अच्छा बैठना वही है जो प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम ने जिस अंदाज पर करम फरमाया। बाकी अब साइंस जो भी बोलती है क्या करें, हम किसी के मुंह पे ताला नहीं लगा सकते। तो सरकार सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के हबीब तो है, मगर तबीबों के भी तबीब है, या साइंसी तौर पर, तिब्बी तौर पर, अखलाकी तौर पर, दुनिया और आखिरत के फायदों वाला जो बेचने का अंदाज है वो मेरे आका सल्लल्लाहु अलैहि वसल्लम का अंदाज, तो इसी को फॉलो करना, दोनों जहाँ की भलाई है। सुन्नत की नियत से बंदा जब जब मौका मिले दो जानू बैठ जाए। दो जानू की इसलिए वजात करता हूँ कि नमाज में जो बैठते ना तहिया तो पढ़ने के लिए, तो वो दो जानू बेचना कहते हैं। खाने में भी दो जानू बेचना भी सुन्नत है, और सीधा घुटना खड़ा करके दूसरा पांव बिछा कर उस पांव पे बैठ जाना, पंजा है ना उसमें पांव का तलवा, उल्टे पांव का तलवा उसमें बैठ जाना, ये भी एक सुन्नत का अंदाज है खाने का। लेकिन अब लोग चौकड़ी मारकर खाते हैं, जो बैठकर खाते हैं वो चौकड़ी मारकर खाते हैं, वरना तो घर घर को अब कुर्सी टेबल है। वो चौकड़ी मारकर पेट बैठना, बैठकर खाने की सुन्नत होना ये मैंने कहीं पढ़ा नहीं है, और इससे ये पेट निकलता है इस तरह बैठकर खाने से चौकड़ी मारकर। लेकिन हमारे यहाँ अक्सर आदत चौकड़ी, हम जैसों के पास आते हैं तो बाद जबरदस्ती घुटने और बदलते रहते हैं, और दर्द कर्ब के आलम में बेचारा कोई कोई, वो भी कोई मुरव्वत वाला हो, सब में मुरव्वत भी नहीं होती, और चौकड़ी मार के बैठे हुए हैं। वो ये है कि आदत नहीं है, तो आदत बनानी चाहिए सुन्नत के मुताबिक बैठने की, और सबके सामने तो ये सबको दिखाने के लिए, अकेले में भी, ये माहौल की बात कर रहा हूँ, अपने अवाम की बात नहीं कर रहा, दीनी माहौल में भी ऐसा होता है कि घर पे चौकड़ी मार कर बैठेंगे, हमारे सामने आएंगे थोड़ा ठाउके होकर, थोड़ा सेट होकर घुटना खड़ा करने की कोशिश करेंगे। तो अल्लाह इखलास अता फरमाए, अल्लाह पाक रहमत की नजर, अकेले में भी सुन्नत के मुताबिक बैठे और सबके सामने भी सुन्नत के मुताबिक बंदा बैठे, इसमें इंशाल्लाह दोनों जगह की बरकत है। अब क्योंकि वो घर घर कुर्सी बल्कि फर्द फर्द कुर्सी का माहौल बन गया है, अल्लाह की मेहरबानी के अब भी लोग नमाज के लिए आ रहे हैं, वरना ये कि आगे चलकर खुदा जाने क्या होगा। खुतबा जमीन पर बैठकर अब भी सुन रहे हैं जुम्मे का, आते लेट है, शायद बैठ नहीं सकते होंगे तो इसलिए भी बाद लेट आते होंगे, वो खुतबा जमीन पर बैठकर ही अभी तक तो मस्जिदों में यही राइज है। कल जाकर उस कुर्सियां तो अगर काफी आ गई है मस्जिदों में, काफी या कुछ ना कुछ आ गई है, लेकिन ये ये बस कुर्सी की आदत पड़ गई ना, तो इसलिए वो नीचे बैठ नहीं पाते, इनके पांव डैमेज, घुटने डैमेज, ये बराबर फोल्ड करने में इनको तकलीफ होती है। जैसे मैंने कहा कि सुन्नत के जो चार जानू चौकड़ी मार के बैठता है ना, वो सुन्नत के मुताबिक नहीं बैठ सकेगा, वो बैठेगा तो उसको तकलीफ होगी, लेकिन तकलीफ उठाकर अगर आदत है भी चार जानू की, तकलीफ उठाकर भी बैठेंगे तो आहिस्ता आहिस्ता आदत पड़ जाएगी, आदत क्या गढ़ाई हो जाएगी पाँव की, फिर आपको बैठने में तकलीफ नहीं होगी। शुरू में चलो थोड़ा यूं बदल बदल करके, फिर ये सेट हो जाएंगे आप, नियत साफ मंजिल आसान, इजी लेंगे तो नहीं होगा, सीरियस लेंगे ना कि मुझे करना है, तो इंशाल्लाह आदत पड़ जाएगी। अब चूंकि मैंने अर्ज किया कि कुर्सियों की आदत बढ़ गई है, तो बाहर मुल्कों में खासकर माहौल ज्यादा शायद इस तरह का है, तो ये कब कभी जैसे बयान होते हैं ना, अब बयान में कोई मशहूर मुबल्लिग चला गया अपना, तो उनके ये चलते हैं सिलसिला, ये बयानात के जो कुछ ना कुछ क्लिप वगैरह, तो उसमें देखा जाता है कि बाहर मुल्कों में आदत ज्यादा है। एक तो लिबास, बामुराद कहूं ना मुराद कहूं आप समझ जाएं, एक तो लिबास ऐसा के तौबा अस्तगफिरुल्लाह, आधे नंगे होकर बिल्कुल ये कपड़े इस तरह चुस्त तो यूं करके बैठते हैं, पांव खोल के, इनको शर्म मगर नहीं आती किसी को, वैसी हालत हो गई है, तो ये असल बैठ नहीं सकते, चौकड़ी मारकर नहीं बैठ सकते, दो जानू अत्तहियातों में जिस तरह बैठते हैं कि बड़ा आजी वाला बैठने का अंदाज है, ये भी इनको नहीं आता बैठना, तो फिर ये यूं करके बैठे होते हैं बेचारे जबरन कहरन आ जाते हैं, ये भी कुछ एक तादाद नहीं आती होगी कि यार अपने बैठ नहीं सकेंगे, तो इसी वजह से हमने कई जगह कुर्सियों को जारी किया है, शख्सियात का इस्तेमाल ये वो, अगर इनको बोले कि जमीन पर ये बिठाते हैं, पता चलेगा जमीन पर बिठा तो या तो जल्दी चले जाएंगे या आइंदा आएंगे नहीं, यार यहाँ बैठ नहीं सकते, तो इसलिए आज नहीं तो कल हो सकता है हफ्तावार इज्तिमा में भी कुर्सियां शुरू हो जाए, लेकिन अभी नहीं, यहाँ जब तक मरकजी मजलिस शूरा आपको ना कहे इजाजत दे, तो ये हालात हो गए, तो बड़ा भोंडे अंदाज में यानी गंदे अंदाज में बैठे होते हैं, यहाँ भी ये हालत है, ऐसा नहीं है सिर्फ बाहर मुल्क, यहाँ भी ये गंदे अंदाज में लोग बैठे होते हैं, बल्कि अगर आप मजबूर करेंगे सुन्नत के मुताबिक खाने के लिए बैठो तो बेचारे शर्ट ही मिनी स्कर्ट की तरह होते हैं, ये यूं करके बैठेंगे तो फिर वही दूसरे को बदनिगाह से बचना मुश्किल हो जाएगा, जो मैं कहता हूँ समझ गए होंगे आप, कुर्ता ऐसा वो आधी पिंडली तक सुन्नत है कुर्ता, थोड़ा खुला सा कुर्ता हो तो फिर तो यूं बैठना समझ में आता है कि वो पर्दे में पर्दा हो जाएगा, हम ये तो नहीं कहेंगे सब चादर ले लेके फिरे तो बहुत मुश्किल है कि चादर भी चादर से पर्दा पर्दे में पर्दा करें, इससे हो सके वो तो बेचक करे, लेकिन एक कम अज कम या तो लिबास ऐसा हो। अच्छा अब अगर लिबास ऐसा नहीं है और बैठकर खाना पड़ गया तो अब फिर ये वही दो जानू अत्तहियातो में बैठकर ही, ये भी सुन्नत है, इस सुन्नत के मुताबिक बैठेंगे तो फिर इंशाल्लाह वो पर्दे में पर्दा करने वाली जो तरकीब है ना ये किसी हद तक बन जाएगी।
आपने अभी जो बैठने का वो जो लिबास का तस्करा किया ना, एक पहलू की तरफ अगर मजीद अब मैं जो कहूंगा तो बहुत ज्यादा खुलकर नहीं कह सकूंगा, हमारे यहाँ जो एक पेंट और जो टी शर्ट या शर्ट का जो एक रुझान है, तो तो आजकल ऐसा मुझे महसूस हो रहा है कि शायद शॉर्ट शर्ट और टाइट शर्ट पहनने का आई थिंक कि ये एक ट्रेंड चला है, और टी शर्ट भी जो है ना वो भी लॉन्ग नहीं होती, शॉर्ट होती है। तो अब जब ऐसे में जब अगर बिलफर्ज वो नमाजी है, जब वो मस्जिद में आते हैं और जब आप सज्दा करते हैं ना, तो हो सकता है कि बाद सूरतों में आपकी नमाज मकरूह तहरीम में हो जाती हो, या इसके अलावा कोई और मसला हो जाता हो,
नमाज ना भी होती हो।
जी नमाज ना भी होती हो, सही फरमाया आपने। तो ऐसी
बाद सूरतों में मुतलकन नहीं,
बिल्कुल बाद सूरतों में, लेकिन
गलतफहमी ना हो जाए इसी को, ज्यादा को जो समझदार है वो समझ गए, और बस हालात ऐसे है कि आप ज्यादा बोलेंगे ना हम लोग फिर हमारे पास आएंगे नहीं।
जी हाँ,
मैं भी कुछ बोल गया हूँ तो मुझे भी अब थोड़ा एहसास हो रहा है कि फिर ये आएंगे नहीं, कि यार ये हमें सुनाएंगे, आप आओ यार, हम हर बार नहीं बोलते ये। अब वो सोबान भाई ने सवाल ऐसा किया तो ये थोड़ा मैंने बोल दिया, हम आप जो भी यानी कि लिबास पहने जायज लिबास हो शरीयत के मुताबिक पहने, आया करें, आएंगे तो इंशाल्लाह कुछ ना कुछ दिन सीखेंगे, ये ना वो लिबास के चक्कर में या बैठने के चक्कर में कि हम यूं बैठेंगे यूं बैठेंगे तो ये हमको बोलेगा सीधा बैठ, तो ये हम बोलते नहीं है। और मुबल्लिगीन को भी मेरी ताकीद है कि बिल्कुल नहीं चढ़ा करो, ये पहले मैंने ये नोट किया ना, मुझे तजुर्बात हुए हैं, तो दाढ़ी के लिए मजबूर करना दाढ़ी रखो तो ना थोड़ी बोलेगा, बिल्कुल रखूंगा, चेहरे पर भी रखूंगा, दिल में भी रखूंगा, और बोलो फिर आइंदा वो गली बदल देगा आपको देख के, अभी खींच के निकालेंगे मेरी दाढ़ी, ऐसे नहीं होता। पहले नमाज का बोलना चाहिए कि नमाज फर्ज है, और फिर यह कि नमाज का जिसको बोलेंगे ना वो आपसे बदजन भी नहीं होगा, अपने आप को ही मलामत करेगा, जबकि है मुसलमान तो उसको कौन सा मुसलमान ऐसा जिसको पता नहीं कि नमाज फर्ज है, तो वो नमाज पर आ जाएगा तो इंशाल्लाह और भी मंजिलें आसान हो जाएंगी, और भी बहुत सारे काम है जो हमें मुसलमानों को बताने हैं, या तो दाढ़ी रखवाते थे या इमामा बंधवाते थे, मेरे पास ले आते थे मुलाकात के लिए लाइनें लगती थी, मुझे चूंकि बहुत तजुर्बा है, चाहे वो शेवड़ो चाहे छुट्टी दाढ़ी वाला हो चाहे पूरी दाढ़ी वाला हो, मुझे पीछे खड़े होकर उसके पीछे रखते इसको आगे बढ़ाते थे लाइन में, वो मुझे इशारा करते थे इसको इमामा बंधवाओ, इसको इमामा बंधवाओ, या किसी को शेवड़ को इमामा भी बंधवा देते हैं लोग, बंधवा के फिर भला मुलाकात के लिए, तो यार ये कितनी देर बांधेगा, कितने दिन नहीं कितनी देर बांधेगा, जहाँ आपकी नजर फिरी उसका इमामा चला गया, मुफ्त में इमामा मिल जाता है तो ये मान लेते हैं, फिर ऐसे लोग थोड़ा यूं होते लगे फिर इससे पकड़ के इमामा खरीद दिया गया, यार इमामा बंधवाना है, अरे वाह तो बांध दिया, तो कपड़ा हो गया काम आ जाएगा घर में, इमामा थोड़ी बांधेगा यार, पेंट शर्ट शर्ट इन सेव्ड, और दुनियादारी के धंधे दफ्तरों में काम करना और तरह तरह के ये बेचारा इमामा कैसे बांधेगा, दाढ़ी रखवा लो तो भी, मगर दाढ़ी में पहले नमाज तो पढ़ाओ, इसको दाढ़ी वाजिब है बेशक, अगर जन्ने गालिब है कि आपके समझाने से रख लेगा तब तो समझाना वाजिब होगा, लेकिन ऐसा आमतौर पर होता नहीं है, खाली उसके पीछे लग जाते हैं तो बंदा भी भाग जाता होगा, बाद ऐसे करते हैं, तो ऐसा बिल्कुल नहीं करना है।
यही है, यही बात क्या आप इस्लामी बहनों को भी उनके साथ,
इस्लामी बहनों को ज्यादा समझाने की जरूरत
अच्छा
है। लेकिन समझाया कोई मॉडर्न औरत लड़की आ गई बेपर्दा, तो बेपर्दगी तो क्या करें, है तो यकीनन गुनाह है, उसको गुनाह ही कहेंगे, इतनी आम है कि अब वो दीन की बात सुनने के लिए किसी ने इसको फोर्स किया या कोई नेकी की दावत दी समझ में, वो आई अब आई बेपर्दा है, आप इसको एक स्थानीय उधर से खींच रही है, स्थानीय इधर से खींच रही है, दूसरी इशारे कर रही है, बुरका बांधो मदनी बुरका पहन लो, तो वो तो बेचारी हो सकता है मुरुबत में बिल्कुल बिल्कुल, मैं अब्बू को बोलूंगी कि मुझे बुरका फौरन सिलवा दें और बिल्कुल इमरजेंसी नाफिज कर दूंगी मैं, और फिर यह कि आप पर इमरजेंसी नाफिज होगी, आइंदा शायद आएगी नहीं, या झगड़े करेगी या घर में झगड़े करेगी या आपके पास नहीं आएगी, सिर्फ तालिबात भी बेचारियां पढ़ती हैं जामियातुल मदीना में, लेकिन सर सब थोड़ी पर्दे वाली होती हैं, तो इनको बाजियों का मजबूर करना भी बाज़ औक़ात भगा देता होगा, तो इस तरह का मैंने फिर पता चला ना, मुझे शिकायत मिली कि इस तरह हो रहा है और नुकसान हो रहा है, तो मैंने फिर क्लिप जारी किया था, इसके बाद मेरा ख्याल है फर्क पड़ा है, इसके बाद कोई शिकायत मैंने सुनी नहीं है, इसको भी साल दो साल तो हो गए होंगे इस वाक्य को, हो सकता है ज्यादा हो गए हो
समझाने की।
माशाल्लाह नहीं, इसका ही बहने हमारी जो जिम्मेदार है ना, इनमें एक तादाद है जो बहुत समझदार है अल्हम्दुलिल्लाह। ये खुद ये ऐसा करती भी नहीं होंगी, वो जज्बाती सारी बहने जो नई नई होती है या थोड़ी अनसमझ होती है ये करती होंगी ऐसा, यार आने दिया जाए बस, इसको न बेपर्दी पर टोका जाए, न इसको शॉपिंग पर टोका जाए, न इसको फिल्में ड्रामे पर टोका जाए, इसको आने दें, इसको नमाज की बात करें और इसको मतलब मोहब्बत दें कि ये करीब आ जाएगी, ये फिर सब मानेगी और करेगी। अभी बोलोगे तो ये मानेगी क्या, खाली हाँ बोलेगी फिर हाथ से जाएगी, न वो हाथ में रहेगी बात, न ये बात हाथ में रहेगी, न ये सुधरेगी, न सुधरने की कोशिशों पर आएगी, ये तो मुझे मुला नहीं बना देंगे, हमारा खानदान में यूं है, हमारे माहौल यूं है। अब वाकई शादियों में ऐसा गंदा माहौल होता है आजकल के, खुदा की पना। अब इसको आप बोलो शादियों में भी मत जाओ, इधर भी मत जाओ, उधर भी मत जाओ, बात तो सही है कि जहाँ ये गंदगियां वहां नहीं जाना चाहिए, लेकिन अब आप रोकोगे तो फिर वहां तो जाएगी है, आपसे भी हाथ से निकल जाएगी ना, मुश्किल है। यही सही भाई हाल होता है। मैं एक पुरानी मिसाल देता हूँ कि अखबार का कोई मालिक, आधा मालिक था पार्टनरशिप, कोई पावरफुल आदमी लग रहा था और अखबार भी यानी कि यूं मशहूर अखबार था और बहुत बिकने वाला अखबार था। उसको मैंने दावत दी इज्तिमा की, तो उसने यार क्या इज्तिमा में आया, एक बार आया था मैं तो एक बोलता मुझे दाढ़ी रखो मैं क्या दाढ़ी रखूंगा, बोले मेरे माहौल ऐसा है, तो मुझे दाढ़ी के लिए बोलने लगे शायद, वो इसरार किया और ये नारे पे नारे लगा रहे थे, बोला यार मैं तो मुझे तो मजा नहीं आया, वो था मतलब इसका छूट था ना जबान, मुझे भी जवाब दे दिया ना उसने, मैं नहीं आऊंगा। हालांकि ऐसा कम होता है कि जो आदमी बिल्कुल यानी कि छूट में शर्म मुझे बोल दिया उसने। वैसे तो कितने होंगे जो भाग जाते होंगे, नारों की तो शिकायतें पहले भी थी हमें, नारों पर नारे, दे नारे, दे नारे, तो ये नारा लगाया जाता है मौके की मुनासिबत से, बात बात में नारों से तबीयतें मुख्तलिफ होती हैं, बात लोगों को नहीं समझ में आते। जैसे अभी एक मिसाल, जैसे कई होंगे नारे नहीं समझ में आते इनके, यार क्या बात बात है, नारे लगाते रहते हैं, तो नारे कम काम ज्यादा, और जहां नारे ज्यादा लगते हैं वहां काम हो सकता है कम हो। पंजाब में वो नारे ही नारे, दे नारे, दे नारे, वहां मतलब खतीब आजम से तो कोई कम होता नहीं है आमतौर पर, इश्तिहार में क्या होता है, भले अपने मोहल्ले की मस्जिद का खतीब हो, ठीक है खतीब आजम है। और नकीब साहब भी जो होते हैं ना, ये कुछ तो बोलेंगे 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 बिला ताखीर, अब फिर कुछ बोलेंगे, फिर आखिरकार ताखीर करने के बाद बिला ताखीर बुलाएंगे। ये भी मैंने पंजाब में माहौल देखा इसके माजरत के साथ। तो ये दावत इस्लामी का अंदाज बहुत प्यारा अंदाज है, मोहब्बत भरा अंदाज, प्यार भरा अंदाज, नरम लहजे में हमको लोगों को करीब करना, वहशत नहीं दिलानी कि हमसे भाग जाए, हमें ना सुने, हमें सुनेंगे तो इंशाल्लाह फायदे लगेंगे। क्या हिस्सा है भाई, क्या हिस्सा है बहने, सबके लिए मैंने अल्हम्दुलिल्लाह जो बन पड़ा ये मदनी फूल पेश किए, अल्लाह आप सबको कबूल करने की सआदत बख्शे, मुझे भी अमल की तौफीक अता फरमाए। मैं कुर्सी के बगैर नहीं बैठता, मेरी मजबूरी है, नमाज की कुर्सी पे पढ़ता हूँ, कोई ये नहीं बोले खुद तो बैठता, मैं बैठ तो जाऊंगा जमीन पर, जो तू करके खड़ा नहीं हो सकता, और नमाज भी एक सजदा तो कर लेता हूँ मैं खड़े खड़े। अभी रमजान शरीफ का चांद देखा था हमने, तो मैं खुशी में जज्बे में मैं वो कर लिया हकीकी सजदा अल्हम्दुलिल्लाह, वो कर लिया, फिर मैंने बुलाया क्या उठाओ मेरे को उठ नहीं सका, उठ कर जू तो मैं यूं बैठ गया अपने हिसाब से, या सज्दे में से ही उठाया था मुझे।
नहीं, आप उठाने की कोशिश की गई उसी तरह जैसा आप फरमा रहे, पहले तो आपने सज्दा शुक्र किया, उसके बाद उठा तो आपने फरमाया यार यूं नहीं होगा, मुझे बिठा दो फिर आओ, बहुत ठीक ठाक आजमाइश।
अब तो ये इसलिए कोई ये ना समझे क्या हमको बोलता जमीन पे बैठो, खुद सोफे पे चढ़ के बैठा है, मेरे पास इस तरह के फर्नीचर है भी नहीं, ये मेरी जरूरत है सोफे की, सोफे पर बैठता नहीं मैं एक अरसे तक तो बगैर टेक लगाए वो स्टूल पर नमाज पढ़ता रहा, लेकिन अब कुछ दिन से या कुछ हफ्तों से कुछ प्रॉब्लम है मुझे, अब मैं इसकी डिटेल बताना नहीं चाहता कि मतलब अब मजबूरन में प्लास्टिक की कुर्सी जो नॉर्मल होती है अपनी उस पर बैठ रहा हूँ, तो उससे मुझे अब फिलहाल वो मुआफिक है, उस पर बैठ रहा हूँ, सोफे पे नहीं, सोफा ये बयान के लिए बैठता हूँ, क्या रखा हुआ कभी इस पे वैसे ही बैठ गए तो वो अलग बात है, लेकिन मेरा मामूल नहीं है सोफे का, मैं जो अपना काम करता हूँ तहरीरी काम उस पर भी सोफा नहीं रखा हुआ है, पहले सोफे पर भी किया काम लेकिन सोफा नहीं है, कुर्सी है। तो बहरहाल ये मैं जो भी करूं, मैं जो कह रहा हूं वो अगर आपकी समझ में आता है तो इसको अपना ले, तो वैसे भी कौन सा मैंने जबरदस्ती किसी को मनाना है और मेरी सुनकर कौन सा आपकी आदत निकल जानी है, वो तो कोई लाखों में होगा जो एकदम सीरियस ले ले, या वो जान कुर्बान करने का नारा लगाने वाला भी शायद भाग जाएगा, जान भी कुर्बान है, फरमान पर जान भी कुर्बान है, खाली अल्फाज का खेल है, ऐसे कहने से जान थोड़ी कुर्बान हो जाती है।
बाबा जो कुर्सी के ताल्लुक से जो सवाल सोबान भाई ने किया है, इसमें भी दरख्वास्त यही है कि कुर्सी की खुद एक, जैसे कुर्सी कुर्सी है ना, आप खुद फरमान दुनिया में कुर्सी कुर्सी है, तो कुर्सी की एक अपनी साइंस है, इस कुर्सी का एक अपना एक सब्जेक्ट है, जिस तरह कपड़ों में साइजें होती है ना, स्मॉल मीडियम लार्ज एक्स्ट्रा लार्ज छोटी बड़ी, तो इसी तरह कुर्सियों का भी ये पूरा हिसाब किताब होता है, कितना इंच ऊंची होनी चाहिए, इसका पूरा मेजरमेंट होता है। अगर आप कुर्सी पर बैठना ही है और आप कुर्सी पर बैठने पर हैं, तो फिर कुर्सी को उसके तरीकेकार के मुताबिक लें, ताकि कुर्सी से आपके पांव में, आपकी कमर में, आपकी रीढ़ की हड्डी में, स्पाइनल कॉर्ड में इस तरह की चीजें ना हो, प्रॉब्लम हो जाए, कि बास कुर्सियों की वजह से लोगों की डिस्कें खराब हुई हैं, लोगों के स्पाइनल कॉर्ड के प्रॉब्लम हुए और लोगों की रीढ़ की हड्डियों में मसाइल पैदा हुए हैं, और किसी के रानों में मसाइल पैदा हुए हैं, किसी के घुटनों में मसाइल पैदा हुए हैं, तो कुर्सी के ताल्लुक से भी मालूमात लेकर और अच्छे अंदाज से लें। बास कुर्सियां झुलती रहती है, दिखने में बहुत खूबसूरत होती है, बैठो ना तो फिर झुलती रहती है और उसमें मतलब कि काफी चाल होती है, इससे भी आपके बदन को ये राहत पहुंचने के बजाय जहमत पहुंचने का अंदेशा है।
सल्लु अला हबीब सल्लल्लाहु अलैहि मुहम्मद।
अमीरे अहले सुन्नत से अर्ज है कि कामिल मोमिन बनने के लिए इंसान को क्या करना होगा, हमारी और हमारे वालदैन की मगफरत की दुआ फरमा दीजिए।
मोमिन कामिल यूं तो मतलब हर मुसलमान जिसने कलमा पढ़ लिया, जरूरियात दीन पर ईमान रखता है, वो मुसलमान है, मोमिन भी है। अब मोमिन कामिल तो कई ऐसे अहमाल है जिनके बारे में हदीसों में आया है, तो इससे मोमिन कामिल होता है, तो यूं समझ लो मुत्तकी परहेजगार बाअमल मुसलमान जो है, इसके ईमान में भी कोई कमजोरी नहीं है, वो मोमिन कामिल है। फिर अब इनके मजीद दर्जात होते हैं, जब विलायत का भी दर्जा ही है ना, तो अल्लाह पाक हमको मोमिन कामिल बना दे और अपना वली बना ले, तो उसके खजाने में कोई कमी नहीं है, नबुव्वत का दरवाजा बंद है, विलायत का दरवाजा तो खुला हुआ है।
मत्तबतुल मदीना की किताब है बेहतर कौन, तो उसमें बहुत सारे वो आमाल जिक्र किए गए हैं कि जो एक मोमिन कामिल के लिए होते हैं, कि ये काम करेगा तो उसके ईमान के अंदर मजीद जो है वो तरक्की होगी, यानी मजबूत होगा ईमान।
सवाल आया, मैं अपने वालिद को उमरा करवाना चाहता हूँ मगर मेरी इतनी हैसियत नहीं है, मुझे क्या करना चाहिए?
दुआ।
दो बच्चे शिकायत लेकर हमारे पास आए तो हम इनकी सुलह कैसे कराएं? आपके साथ तो ये शायद होता होगा।
वाकई सही है, अब बच्चों की नफसियात के मुताबिक करना पड़ता है, बाद बच्चों की आदत होती है कि बार बार शिकायत करते हैं, बाद ऐसे भी होते हैं जो परवाह नहीं करते, ऐसे भी मिलेंगे, लेकिन ये क्या, अब ये बच्चे की आदत भी खराब ना हो कि बार बार शिकायत करे और उसको मुतमिन भी करना है, तो ये थोड़ा होती है आजमाइश होती है इसमें, कि उसकी सुनेंगे नहीं तो उसको ऐसा से कमतरी या महरूमी पैदा होगा कि मेरी सुनी नहीं जाती, और सुनो तो भी आजमाइश होती है, तफ्तीश करो तो बाजू का ऐसा भी होता है कि वो शिकायत कुछ होती है निकलता कुछ है, तो एकदम बच्चे की शिकायत सुनकर दूसरे बच्चे को डांट डपट भी ना की जाए, तो जब तक फरीकैन से ना सुने दोनों पार्टियों से, आदमी डिसीजन भी नहीं ले सकता कि कौन कसूरवार है, इसने मुझे मारा, कहाँ मारा, क्या मारा, हाँ भाई क्यों मारा, मारा हाँ क्यों मारा, اس نے مجھے لات ماری تھی, اس نے میں ہاتھ مارا. اب بتاؤ اس کا کیا آدمی فیصلہ کرے, کیسے فیصلہ کرے؟ وہ ہاتھوں ہاتھ ایک دوسرے کو چکا دیتے ہیں. اب جس کیا تو اس کو ہی کہا جائے گا کہ یار تم نے یہ تو بات نہیں بتائی, لات ماری تھی. تو یہ نہیں بتا کہ لات ماری تھی اس لیے اس نے ہاتھ مارا. تب کرا فیصلہ دونوں کا, میں تو ارے کوئی بات نہیں یہ ہو کر کے آپس میں ملا دیتا ہوں, بولے مل جاؤ بھائی ہو, چھوٹے بھائی بڑے بھائی, یہ محبت سے پیار سے جب کہ ہوں مطلب, تو یہ تب معاف کر دو, تم بھی معاف کر دو, جاؤ کھیلو. ہاتھ پکڑ کے پھر فدکتے ہوئے بچوں نے بھاگنا ہوتا ہے, جیسا موقع مطلب ہے. یہ بھی ایک ڈانٹ ڈپٹ نہیں کرنی ہے, ڈانٹ ڈپٹ سے بچہ بدزن ہو جائے گا, مار داڑ بھی نہیں کرنی. فریقین کی سننی ہے, ہاں جس کا قصور ہے اس کو ضرورت شرمندہ کرنا بھی فائدہ مند ہے, کیوں مارا تم نے, چلو اس نے تم کو یہ کہا وہ کہا, تو اس کا مطلب ہے کہ تم اس کو اٹھا کے ٹھوک دو, مار دو, نہیں معافی مانگو, نہیں مارنا آئندہ. اب وہ معافی مانگ رہا ہے تو یہ بولا نہیں معاف کروں گا, پھر اس کو سمجھاؤ معاف کر دو, کوئی بات نہیں معاف کر دو. یوں یہ موقع کی مناسبت سے ترکیب بنانی ہوتی ہے بچوں کی.
اتنا ٹائم لانا یہ بھی ایک کمال ہے, جہاں تو یہ ہوتا ہوگا بچہ چلو 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 چلو.
نہیں تو یہ شادی سے پہلے سوچنا تھا,
ہاں
تو سب کرنا پڑے گا, جو گوا رہے ہیں وہ غور کر لیں مطلب, تو یہ بولیں گے سنت ہے. اور بہت ساری ہزاروں کروڑوں سنت ہیں, بے شک یہ بھی سنت ہے, سنت بھی ہے, فرض بھی ہو جاتی ہے, واجب بھی ہو جاتی ہے, اور بعض اوقات حرام بھی ہو جاتا ہے شادی کرنا, تو اس کی بھی تفصیل آتے ہیں جیسا موقع. لیکن یہ لفظ یاد ہے کہ سنت ہے, بے شک سنت بھی ہے. ان نکاح من سنتی فمر رغبا ان سنتی فلیس منی, نکاح میری سنت ہے, فرمان علی شان ہے سرکار صلی اللہ علیہ وسلم کا, نکاح میری سنت ہے, جس نے میری سنت سے منہ موڑا وہ فلیس منی, ہم میں سے نہیں ہے, ہمارے طریقے پر نہیں ہے.
ایک سوال یہ آیا ہے کہ میں 21 سال کا ہوں, میرا قد چھوٹا ہے, لمبا ہونے کا کوئی وظیفہ ہے آپ کے پاس؟
وظیفے مانگنا بھی چھوڑ دو اور اس کی طرف غور کرنا بھی چھوڑ دو, نہ ذکر بھی نہیں اس کا اور فکر بھی نہیں,
یہ
ورنہ نفسیاتی مریض بن جائیں گے.
اچھا یہ تو چھوڑ دے گا, لیکن اب قوم نہیں چھوڑتی اس کا کیا کرے؟
ایسی قوم
کو قوم یاد دلاتی ہے کہ چھوٹا ہے,
قوم کو بھی چھوڑ دے.
اچھا
گھر میں بولتے ہوں گے نا, تو یہ لوگ تفریح لیتے ہیں, قد چھوٹا بڑا ہونے میں نہیں ہے, نیک اور بد ہونے میں مطلب کلام ہے, کہ بندہ نیک ہونا چاہیے, گناہگار یا بد نہ ہو. تو یہ ایسا عیب نہیں جس کے لیے بندہ دل جلائے. اور جو طنز کرتے ہیں ٹوکتے ہیں وہ ظاہر کے دل دکھاتے ہیں, گناہگار ہوتے ہیں, ان کو ایسا نہیں کرنا چاہیے, دل آزاری نہیں کرنی چاہیے. اور جس کا قد چھوٹا ہے یا بڑا ہے وہ بھی دل برداشتہ نہ ہو, اللہ کی رضا پر راضی رہے کہ یار میرا قد ہی تو چھوٹا ہے, میری آنکھ کے سلامت ہے, تو اب قد لمبا ہوتا اور نابینا ہوتے تو کیا خیال ہے؟ پھر آپ بولتے یار قد بھلے چھوٹا ہے, یار آنکھ کے سلامت ہے نا, مدینہ مدینہ حقیقت ہے. یہ تو نابینا کو پوچھو آنکھیں کیا ہوتی ہیں, آنکھوں کی نعمت قد کی نعمت سے بڑی نعمت ہے. پھر پاؤں سے معذور ہوتے تو قد بڑا ہوتا لیکن پاؤں نہ ہوتے, ہاتھ نہ ہوتے, یہ بھی یہ بڑے عیب ہے قد چھوٹے بڑے ہونے سے. تو اس لیے وہ اللہ کی رضا پر راضی رہے اور بہت کچھ دیا ہے, اور نعوذ باللہ اچھے طاقتور ہیوی اور ہر طرح سے فٹ ہوتے ہیں, اور نعوذ باللہ ایمان کی دولت پاس نہ ہوتی تو سب سے بڑا نقصان ہے نا. یہ اللہ کا کم کرم ہے کہ ایمان کی دولت ہمارے پاس ہے. دنیا کے سارے قد سارے کاٹ سب ایک طرف, ساری نعمتیں ایک طرف, لیکن ایمان ایک طرف, ایمان سب سے وزن دار, سب سے اہم, دامن مصطفیٰ ہاتھوں میں, یہ کم نعمت ہے اللہ کی, بغیر مانگے یہ بھی ملی ہے. ایمان بھی ہمیں تو بغیر مانگے ہی ملا نا, ہم تو مسلمان ہوئے, گھر میں پیدا ہوئے, مسلمان ہیں الحمدللہ, شہادت ہے ہماری. صحابہ کرام کو پوچھو ایمان کی قدر ان کو ہوتی تھی, کس طرح وہ ایمان لاتے تھے اور کس طرح ان کو شروع جب دور تھا کس طرح کفار ان پر ظلم و ستم کے پہاڑ توڑتے تھے. کس طرح یہ اپنا ایمان بچاتے تھے. اللہ کی رحمت ہے کہ ہم بہت ساری نعمتیں ہمارے پاس, عقل دی, دماغ دیا, آنکھیں, ناک, کان, سب دیے اللہ پاک نے. بڑی اربوں کھربوں روپے کا سامان ہمارے پاس ہے. کوئی بولے نا کہ کروڑ روپیہ تم کو دوں گا, تم اپنی آنکھیں دے دو, آپ نہیں دیں گے. ایک دے دو, ایک بھی نہیں دیں گے. ہاتھ دے دو, وہ بھی نہیں دیں گے. تمہیں اربوں روپے کا اپنے اندر وجود ہے, وجود میں ہے الحمدللہ. انمول نعمتیں اللہ نے عطا کی, اس پر صبر و شکر کرنا چاہیے. صلو علی الحبیب صلی اللہ علی محمد.
سنت سے مدنی مذاکرے میں سوال ہے, ایسے لوگ جو بیرون ملک سفر پر گئے اور اب صدقہ فطر دینا ہے, تو وہ صدقہ فطر کی کون سی ان کی مقدار مانی جائے گی؟ جہاں پر وہ اس وقت موجود ہیں, رکے ہوئے ہیں, واپس سفر نہیں کر پا رہے, وہاں کے مطابق دیں گے صدقہ فطر, یا جس ملک میں ان کی رہائش ہے اس ملک کے مطابق وہ صدقہ فطر دیں گے؟
صدقہ فطر وہاں کے مطابق دیں گے جہاں اس وقت یہ ہوں, وہاں کی کرنسی یا وہاں کا جو بھی نصاب بنتا ہے صدقہ فطر کا حساب اس کے مطابق دیں گے. اللہ تعالی اعلم و رسول اعلم عز و جل و صلی اللہ تعالی علیہ وآلہ وسلم صلو علی الحبیب صلی اللہ علی محمد.
عدیل اثاری عرض کر رہا ہوں کراچی سے. میں نے ابھی مرشد کریم امیر اللہ سنت کی زیارت کی, تو آپ کی جو چادر پہ جو لکھی ہوئی حدیث مبارک جو آپ نے کارڈ لگایا ہوا ہے, فرمان مصطفیٰ صلی اللہ علیہ وسلم کی جو رمضان میں گناہ کرتا ہے اللہ تعالیٰ اس کے ایک سال کے اعمال برباد کر دیتا ہے, تو مجھے پوچھنا یہ تھا کہ باپ جان جو حدیث مبارک ہے, تو کوئی بھی گناہ کرے گا انسان غیبت چگلی, تو اس حوالے سے کچھ رہنمائی فرما دیں.
حدیث پاک میں تو مطلق گناہ کا لکھا ہے, تو غیبت چگلی بھی گناہ ہی ہے. اللہ کریم ہمیں گناہوں سے بچائے. رمضان کی بڑی اہمیت ہے, بڑی اہمیت ہے. صلو علی الحبیب صلی اللہ علیہ وسلم.
ہمارے گاؤں میں سحری میں ڈھول بجا کے جگایا جاتا ہے, کیا اس طرح جگا سکتے ہیں؟
اس کو رواج نہ دیا جائے. اور بھی تو طریقے ہیں نا جگانے کے.
جی
ہم تو چھوٹے تھے تو ہم کو تو بڑا مزہ آتا تھا, وہ نکلتے تھے جاگو بابا جاگو, ساری کا وقت ہو گیا جاگو, مزہ آتا تھا. تو یہ یوں بول دیا کرے.
ہمارے اسلام بھائی روزانہ فجر میں تو جگاتے سدائے مدینہ کے طور پر.
اپنا کلام بھی ہے وقت سحری کا ہو گیا جاگو اے غلام نے مصطفا جاگو. یہ اپنے پورا کلام ہے اس میں وسائل بخشش میں.
وقت سحری کا ہو گیا
رمضان کے آخری عشرے میں کیا کیا عبادتیں کرنی چاہیے اور اسے کیسے گزارنا چاہیے؟ اور دوسرا سوال یہ ہے کہ شب قدر کب ہوتی ہے اور اس کی کیا کوئی خاص عبادتیں ہیں؟
عشر آخری کی عبادتیں سمجھے ابھی تو جاری ہے, اسے جلدی بھی کیا, زندگی بھی پتہ نہیں ہمیں مہلت دے گی یا نہیں کہ ہم عشر آخری پائیں گے. ماہ رمضان میں وہ چار خصوصی جو ہے نا، ایک تو لا الہ الا اللہ کی کثرت، استغفار کی کثرت، استغفر اللہ استغفر اللہ، اور جنت مانگنا اور جہنم سے پناہ مانگنا، یہ چار مین چیزیں حدیث پاک میں بیان ہوئی ہیں. خوب لا الہ الا اللہ محمد رسول اللہ صلی اللہ علیہ وسلم ہم پڑھیں، کاش پڑھنے والے بنے اور استغفار پڑھنے والے بنے. تو یہ پورے رمضان میں یہ پڑھنا ہے، اور فرض نمازیں تراویحیں یہ تو روز پڑھنی ہے، یہ نہیں کہ پانچ دن یا سات دن میں ختم کر لیا تراویح میں تو اب چھٹی ہو گئی، نہیں، تراویح روز پڑھنی ہے، سنت موقع ہے. اسلامی بھائی بھی پڑھیں، اسلامی بہنوں پر بھی سنت موقع ہے. ہاں، جن دنوں اسلامی بہنوں کو نماز معاف ہوتی ہے، باری کے دن جو آتے ہیں اس میں تراویح بھی معاف ہے، اگر وہ پڑھے گی نہیں، کہ نماز روزہ ان دنوں حرام ہوتا ہے. کچھ لیلۃ القدر کا بھی انہوں نے کہا تھا.
بھئی یہی شب قدر کب ہوتی ہے اور اس کی کیا کوئی خاص عبادتیں ہیں؟
شب قدر کی تو بس وہ کیا بات ہے، بس یار یہ کب ہوتی ہے اس کا تو یعنی کہ فائنل تو ہم نہیں کہہ سکتے، مختلف اس میں روایات ہیں. البتہ ستائیسویں رات کے متعلق، رمضان شریف کی ستائیسویں رات کے متعلق زیادہ انہیں روایات ہیں کہ یہی ستائیسویں میں لیلۃ القدر ہوتی ہے، لیکن یہ کہ کنفرم کسی رات کے بارے میں ہم نہیں کہہ سکتے، روایتیں الگ الگ ہیں. جس کو لیلۃ القدر مل جائے نا، تو حضرت بی بی عائشہ ام المومنین، بی بی عائشہ صدیقہ رضی اللہ عنہ نے بارگاہ رسالت میں عرض کی تھی کہ اگر میں شب قدر کو پالوں تو کیا پڑھوں، تو ارشاد فرمایا اللہم انکا عفو کریم تحب العفو فاعف عنی، یہ دعا پڑھو، اے اللہ بے شک تو معاف کرنے والا ہے اور معاف کرنے کو پسند کرتا ہے، تو کریم ہے، تو مجھے معاف کر دے. کتنی پیاری دعا ہے، کیسی عاجزی پیدا کرنے والی دعا ہے کہ ایک معاف کرنے والا ہے، وہ معاف کرتا ہے، اسی طرح معافی مانگ لی جائے. تو سبحان اللہ، تو لیلۃ القدر کا چونکہ ہم تو نہیں اس کو پتا چلتا ہمیں، لیکن یہ کہ ستائیسویں رات کو یا بارہ روزی آدمی اگر یہ دعا پڑھے رات کو، کہ بعضوں یہ بھی قول ہیں کہ سارے سال میں کبھی بھی کسی رات لیلۃ القدر آ جاتی ہے، یہ بھی قول ہیں. روز بندہ پڑھے ہر رات کو، نصیب ہو جائے تو ذہن نصیب. حضرت مولا علی کرم اللہ وجہ الکریم سے روایت ہے، جو شخص رمضان المبارک کی ستائیسویں شب دو رکعت نماز اس طرح ادا کرے کہ اس کی ہر رکعت میں سورہ فاتحہ کے بعد سورہ قدر انا انزلناہ ایک بار اور سورہ اخلاص سو بار پڑھے، اور جب نماز سے فارغ ہو جائے تو پھر سو بار درود پاک پڑھے، تو اس شخص کو بے شمار اجر و ثواب حاصل ہو جائے گا، حاصل ہوگا. یہ حضرت اسماعیل حقی رحمت اللہ علیہ بیان فرماتے ہیں، جن کی مشہور روح البیان، فرماتے ہیں کہ جو شب قدر میں خلوص نیت سے نوافل پڑھے گا اس کے اگلے پچھلے گناہ معاف ہو جائیں گے. صلو علی الحبیب صلی اللہ علیہ وسلم.
خوف خدا عشق مصطفیٰ علم و عمل اصلاح معاشرہ فکر شریعت و طریقت کا ہے مجموعہ مدنی مذاکرہ.